نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير سورة نساء تفسير شروع کریں گے آیت نمبر 34 سے 34 پیچھے ہم نے دو بڑے مسائل کے بارے میں جانا کسی بھی معاشرے میں ایک سب سے بڑا مسئلہ گناہوں کا ہوتا ہے اس کو ہم نے پچھلے لیسن میں کبیرہ اور صغیرہ گناہوں کی تقسیم کی صورت میں ڈیٹیل سے دیکھا دوسرا ایک مسئلہ کسی معاشرے میں تب پیدا آتا ہے جب لوگ یہ دیکھتے ہیں کہ ہم دوسروں سے کمتر ہیں عورتیں خود کو مردوں سے کمپیئر کرتی ہیں مرد عورتوں سے کمپیئر کرتے ہیں امیر غریبوں سے اسی طرح دنیا کا نظام چل رہا ہے کہ اللہ تعالیٰ نے ضرورت کے تحت مختلف لوگوں کو مختلف طرح سے پیدا کیا ہے آج آئے 34 میں بہت ہی خوبصورت طریقے سے کسی معاشرے کے عدل اور توازن کو کیسے قائم رکھا جائے اس کا جواب ملے گا چند باتیں کر کے آگے لے چلتی ہوں آج کے دور میں ایک لفظ آپ بہت سنیں گے اور وہ ہے اکویلٹی برابری عورت اور مرد کو برابر کے حقوق دو لوگوں کے اندر یہ بات موجود ہے بلکہ ویمن لب کے نام پہ یعنی ویمن لبریشن کے نام پہ ایسے ایسے قوانین پاس کروائے گئے ہمارے اپنے ملکوں میں مجھے ریسنٹلی پتا چلا پہلے یہ چیز مجھے نہیں پتا تھی کہ ہمارے پاکستان میں یہ تو ہم سبھی جانتے ہیں کہ برٹش لاء ہے اور اسلامک لاء اس طرح نہیں ہے یہ بھی بات کسی حد تک پتا تھی کہ دوسری شادی کرنے کے لیے ایک مرد کو پہلی بیوی کی اجازت لینی پڑتی ہے حالانکہ اسلام میں ایسا کوئی ایشو نہیں ہے بہرحال جو بھی ہے لیکن ابھی ریسنٹلی کسی کا کیس سامنے آیا تو اس میں پتا چلا کہ اگر مرد نے پہلی بیوی سے پوچھے یا بتائے بغیر یا اس کو کہا کر رہا ہوں وٹ ایور شادی کر دی یعنی اس شخص کو 6 مہینے کی جیل دلوا سکتی ہے یہ کیسے ہے تو جنہوں نے مجھے کہانی سنائی انہوں نے کہا کہ یہ گورنمنٹ کا لاء نہیں ہے لیکن آزادی نسواں کے نام پہ وہاں کوئی آرگنائزیشن کوئی این جی او بنی ہوئی ہے انہوں نے اس ایشو کو اٹھایا کہ یہ تو عورتوں کے حق پہ بہت بڑا ڈھاکہ ہے تو انہوں نے ایک قانون پاس کروا لیا کہ آپ پاکستان میں رہتے ہوئے اگر کوئی بیوی چاہے تو اپنے مرد کو دوسری شادی کرنے پہ 6 مہینے کی جیل کروا سکتی ہے پریشان نہ ہو آپ لوگ باہر ہیں پاکستان سے اٹس فائن یہاں تو آپ دوسری کیا 6 بھی اکٹھی کر لیں تو کوئی آپ کو نہیں روکتا لیکن شرط یہ ہے کہ آپ اس کو شادی کا نام نہیں دے سکتے یعنی آج کے دور میں دیکھیے کہ زنا کتنا عام ہے لیکن اسلامی قوانین کو سامنے رکھتے ہوئے لوگوں کے ذہنوں میں بہت سے سوالات اور یہ کچھ آتا ہے بہرحال قصہ مختصر اس ایک آیت سے آپ کو بہت ہی لبرل طریقے سے یعنی میں خود بھی عورت ہوں آپ بھی عورتیں ہیں الحمدللہ ہم سب عورتوں میں یہ بیٹھ کے پڑھ رہے ہیں لیکن عورت اور مرد کا دائرہ کار کیا ہے اور میں کہتی ہوں کہ اس سے زیادہ خوبصورت طریقے سے کوئی انسان تو انسان ہے کوئی فرشتہ بھی بیان نہیں کر سکتا تھا جس طرح اللہ تعالیٰ نے عورت اور مرد کی اس ذمہ داریاں اور حقوق کو بیان کیا آئیے آیت کو پڑھتے ہیں پھر اس میں جو کچھ ہم کر سکے ادروائز اس پہ تو بہت کچھ کہا جا چکا ہے الحمدللہ یہ ایک آیت 4-4 گھنٹے میں بھی میں نے خود بھی تفسیر کرائی ہے اس کی پورے پورے سیمینارز ہوئے لیکن آج ہم دیکھتے ہیں کہ ہمارے لیے اس میں علمی کیا نقطے ہیں اللہ سبحانہ وتعالیٰ فرماتے ہیں الرجال قوامون علی النساء مرد قوام ہیں عورتوں پر رجال کا لفظ اردو میں ہم بولتے ہیں رجل سے ہے را جیم لام اس کا روٹ ہے رجل پاؤں کو کہتے ہیں اور رجل مرد کو کہتے ہیں یعنی صرف زبر اور زیر کا فرق اس لفظ کا معنی بدل جائے گا رجلن سے جمع ارجل پاؤں بنیں گے رجال کہتے ہیں پیدل چلنے والے شخص کو یہ بھی قرآن پاک میں آئے گا وہ راجلن کی جمع ہے رکبان جب آتا ہے نا گھوڑے پہ سوار کوئی شخص تو اس کے مقابلے میں راجل آتا ہے تو یہاں رجل اب آپ دیکھیے اگر آپ صحیح نہیں پڑھیں گے نا اصل لفظ کیا ہے رجل جیم پہ پیش را پہ زبر اور لام کو سائلنٹ کر دیں پھر یہ مرد بنے گا اگر آپ رجل کی رجل یا کچھ اور کر دیں گے تو وہ مرد نہیں بنے گا کوئی اور شخص بن جائے گا تو رجل واحد ایک مرد اور رجال بہت سارے مرد مراد ہے اشخاص شخص لوگ اور انگلش میں کیا کہہ سکتے ہیں ہیومنز کچھ بھی اس طرح کا معنی ہے ٹھیک ہے آگے دیکھیے قوامون قائم ہیں علی اوپر لفظ قوام وہی ہے جس سے قرآن پاک میں سب سے زیادہ لفظ ہیں جس روٹ سے قاف واو میم اسی سے قیامت ہے اسی سے استقامت ہے اسی سے قیام ہے نماز کا تو قام یقیم قیامن کھڑے ہونے کو کہتے ہیں متوازن ہونے کو کہتے ہیں قام الرجل المرأۃ وقام علیہا جب بولے تو اس کا معنی کیا ہوتا ہے مرد نے عورت کی کفالت کی یعنی اس کی ضروریات کو پورا کیا اور اس کی ذمہ داریوں کو پورا ہوا، اس کا ذمہ دار ہوا، اس کے لیے رسد لایا۔ رسد کس کو کہتے ہیں؟ گروسری کو۔ قوام کہتے ہیں سامان رزق مہیا کرنے والا، کیونکہ اسی سے زندگی کا توازن چلتا ہے، ظاہر ہے گروسری تو لازمی ہی ہوتی ہے۔ اب اگر آپ اس لفظ کے اگلے لفظ کو ساتھ ملائیں تو آپ کو بات بہت ہی اچھی سمجھ آئے گی۔ جب یہاں لفظ آتا ہے نا الرجال قوامون، تو اگلا لفظ اللہ بڑا اہم ہے۔ اگر آپ اللہ کو ہٹا کے با کر دیں نا الرجال قوامون بن نسا، تو یہ معنی بالکل ہی نہیں ہوگا۔ قوام کے ساتھ جب با آتا ہے نا اس کا، تو اس کا معنی ہوتا ہے عدل قائم کرنا، حالانکہ یہاں کیا ہے اللہ۔ تو جب قوامون علن نسا آ گیا تو کفیل، ذمہ دار، ٹیک کیئرر، مدبر، تدبیر کرنے والا، متکفل، اس کی کفالت کرنے والا، اس کی چھوٹی بڑی چیزوں کا خیال رکھنے والا۔ تو یہاں مرد کی ذمہ داریوں کا احساس دلایا گیا۔ عربی زبان میں مینیجر، یعنی جب کسی فرم میں، کسی آرگنائزیشن میں کوئی شخص مینیجر کے درجے پہ آتا ہے تو اس کو بھی قوام کہتے ہیں، یعنی اس نے ہر چیز کی ٹیک کیئر کرنی ہوتی ہے۔ تو یہاں اصل میں ذمہ داریوں کی طرف اشارہ ہے کہ ایک شخص ذمہ دار، مرد اپنے گھر والوں کا ذمہ دار ہے، اور خاص طور پہ قوام کہتے ہیں وہ چیز جس پر کسی معاملے کا دار و مدار ہو، جس کے سہارے کوئی قائم رہ سکے۔ اور یہ حقیقت ہے کہ جس گھر کے مرد سیدھے رہتے ہیں وہ گھر سیدھے رہتے ہیں، جب مرد عورت بن جاتے ہیں، عورتیں مرد بن جاتی ہیں، تو بہت ساری مشکلات وہاں آ جاتی ہیں۔ بہرحال علی النساء، عورتوں کے اوپر، نساء کا لفظ پیچھے بھی بات ہوئی، آپ کی صورت بھی نسائی چل رہی ہے۔ نساء نون سین واو سے، نسوت ان کی جمع، نسوا، نسوتو سے نسا، نسوان۔ امراتن کی غیر لفظی جمع، یعنی دیکھنے میں امراتن اور لفظ ہے لیکن وہ واحد ہے تو نسا اس کی جمع ہے۔ اور نسا کے لفظ کے اندر آپ دیکھیں تو نون سین واو ہے نا، عموماً عورتوں کے لیے، لیکن بیویوں کے لیے بھی یہ لفظ استعمال ہوتا ہے، آگے ہم پڑھیں گے جا کر انشاءاللہ تعالی۔ پھر اس کے بعد دیکھیے کہ الرجال قوامون علی النساء، پہلی بات اتنی ہوئی کہ اللہ نے مردوں کو عورتوں پر قوام بنا دیا۔ کیوں بنا دیا، کس طرح بنا دیا، اس کی وجہ کیا ہے؟ دو وجوہات آگے والے حصے میں آ رہی ہیں، اس کو ذرا دیکھیے گا۔ بما فضل اللہ بعضہم علی بعض، پہلی وجہ، ون، اے لکھ لیجئے اس کے آگے، بسبب اس فضیلت کے جو اللہ نے بعض کو بعض پر دی ہے۔ اس سے مراد ہے مرد کی جسمانی طاقت، ذہنی طاقت، جذباتی طاقت، یعنی باڈی وائز مرد اسٹرانگ ہوتے ہیں، جس کو آپ کہہ لیجئے باڈی بلڈنگ کرتے ہیں۔ مردوں کا جسم بھی مضبوط ہوتا ہے، زیادہ وزن اٹھا سکتے ہیں، زیادہ چل سکتے ہیں، زیادہ دیر تک جاگ سکتے ہیں، لانگ ڈرائیو کر سکتے ہیں۔ یعنی یہ اللہ تعالیٰ کی طرف سے ایک دی ہوئی، ایک اللہ سبحانہ تعالیٰ کی طرف سے عطا کی ہوئی ایک فضیلت ہے مردوں پہ، مردوں کو، جو اللہ نے دی۔ عورتیں نسبتاً نازک ہوتی ہیں، کمزور ہوتی ہیں، جذباتی ہوتی ہیں، تو مرد کو فزیکلی جو اسٹرانگنیس دی گئی ہے اس کی وجہ سے اس کو اوپر کیا گیا۔ کیونکہ گھر میں جب بھی کوئی اونچ نیچ ہوگی تو دونوں میں سے ایک کو تو اپنے ہوش حواس قائم رکھنے ہوں گے نا، تو عموماً مرد ایسے ہوتے ہیں۔ یہ ایک الگ بات ہے کہ ہم ہر وقت ایسا نہیں سمجھ سکتے، لیکن عام طور پہ حالات ایسے ہی ہیں۔ بہرحال دوسری وجہ، نمبر ٹو لکھی اگلے حصے پہ، و اور، یعنی ایک ریزن مرد کو قوام بنانے کی کہ مرد جسمانی طور پہ مضبوط ہوتا ہے، اور اللہ تعالیٰ ہر بندے پہ اتنا ہی بوجھ ڈالتے ہیں جتنا کہ وہ سہ سکتا ہے۔ دوسری بات ہے وَبِمَا أَنْفَقُوا مِنْ أَمْوَالِهِمْ، اور بسبب اس کے کہ جو وہ خرچ کرتے ہیں اپنے مال۔ نوٹ کیجئے گا لفظ کو، مرد کے قوام بننے کی بہت بڑی وجہ اپنے مال خرچ کرتے ہیں۔ یہاں یہ نہیں کہا کہ وَبِمَا أَنْفَقُوا مِنْ أَمْوَالِهِمْ، أَمْوَالِهِمْ سے مراد ہے مرد اپنے مال، اپنی محنت کا مال، خون پسینے کی کمائی، رات دن جاگ کے پریشان رہ کر، بھوکے رہ کر کماتے ہیں۔ لیکن ہم سب جانتے ہیں جب تک ہمارا نظام فطرت کے ساتھ چل رہا تھا تو باپ کی خون پسینے کی کمائی بچوں کو بھی ملتی تھی، بیوی بھی اسی پہ پلتی تھی، گھر میں بوڑھی دادی دادا تھے وہ بھی پلتے تھے، گھر میں کوئی کماری پھپھی ہیں، کوئی چچا ہیں، ایک مرد کی کفالت میں سارے یہ گھر کے رشتے ہوتے تھے۔ اور آج بھی دیکھیے تو ایک مرد اپنی کمائی کا 5% شاید اپنی ذات پہ لگاتا ہے، 95% وہ دوسروں پہ لگا دیتا ہے۔ تو خرچ کرنا کسی دوسرے پر یہ بندے کو قوام بنا دیتا ہے، یہ فطرت کا اصول ہے، یاد رکھیے۔ جو کسی پہ مال لگاتا ہے وہ یقیناً آگے نکل جائے گا اس شخص کی نسبت جو کہ مال لگاتا نہیں، یا या जिस पे माल लगाया जाता है। और इस्लाम में माल लगाने का आगाज कब होता है मर्द के? हक महर से। शादी के वक्त पहले माल लगाता है यानी हक महर मुकरर करता है। फिर दूसरी बात, औरत को जिस जगह लेकर आना है, कोई कमरा है या छोटा सा अपार्टमेंट है या घर है, उसके अंदर कुर्सी मेज से लेकर खाना पीना जीना, औरत के रहने की जगह बैठने की जगह, उसके इस्तेमाल के कपड़े, इस पे खर्च करता है। फिर तीसरी बात है कि सारी ज़िंदगी के लिए औरत के नान नफ़के का ज़ामिन है। फिर चौथी बात है कि अगर वो औरत और कल उसके फिर बच्चे भी कहीं सफ़र करते हैं तो उनके टिकट्स वो खर्च करता है। फिर उसका बच्चा कोई पैदा होता है तो उस बच्चे की पैदाइश पे जो खर्चा उठता है ये भी मर्द देता है। आप कहेंगे हैरत हो रही है, ऐसे मर्द किधर होते हैं? ऐसे ही होते थे पहले, आज भी अच्छे घरों के मर्द ऐसे ही होते हैं। ये तो अलग हुआ ना कि आज हमने औरतों को बराबरी के नाम पे मर्दों के कंधे से कंधा मिला के खड़ा किया, तो क्या हुए मसाइल वो थोड़े से बाद में डिस्कस कर लेंगे। लेकिन अगर आप सिर्फ इतनी सी बात को देखें तो आपको इसमें कोई एतराज़ नज़र आ रहा है? कोई इसमें खराबी है? मेरे सामने जो टेबल रखा है उसको देख लें, और जिस कुर्सी पे मैं बैठी हूँ इसको आप देख लें। तो टेबल क्या है? मर्द है। कैसे? बिमा फद्दल अल्लाहु बादहुम अला बाद। ये देखें, मैं इसको दबा रही हूँ, ये मेज़ नहीं दब रहा, सख्त है। आप इसकी टांगों को हिलाएं, अपनी जगह से हिलती भी नहीं है। थोड़ा सा ये ऊंचा भी है, स्टर्डी है, स्ट्रांग है। बीमा फद्दल अल्लाहु बादहुम अला बाद, यानी मर्द इस मेज़ की तरह मजबूत होता है और होना चाहिए, ठीक है। और दूसरी बात देखिए, वह भी मान फको में नमवाली है, माल खर्च करके मर्द अखलाकी तौर पर भी मजबूत हो जाता है। ये जुमला लिख ले, घर वालों पे माल खर्च करके कमजोर मर्द भी, छोटे कद का, दुबले पतले जिस्म का, बाज हालात में बीमार मर्द, बाज हालात में एहसास कमतरी का मर्द भी हो सकता है। हर मर्द कोई चौड़ा चकला नहीं होता, कोई 6 फुट का जवान नहीं होता, हर मर्द को बहुत स्ट्रांग बॉडी का नहीं होगा, बट जिस्मानी कमजोरी अगर कोई है भी तो माल खर्च करके अखलाकी तौर पे वो मर्द औरत से मजबूत हो जाता है। एक औरत और मर्द के साथ रहने का ये फितरी तरीका है कि कोई एक तो हो। इस आयत की शान नजूल में एक वाक्य है, वो सुन लीजिए। एक अंसारी रहमत आलम के पास अपनी बीवी को लाए। औरत बोली, इन्होंने मुझे थप्पड़ मारा है और इसका निशान मेरे चेहरे पर मौजूद है। आपने फरमाया, इन्हें ये लायक नहीं था। देखिए, अल्लाह के नबी कह रहे हैं कि शौहर को ये सूट नहीं करता कि वो बीवी को मारे। इस पर आयत उतरी, यानी मर्द कवाम है और अदब की गरज से औरत को मार सकता है, लेकिन किस हद तक मारना है वो आगे अगले हिस्से में जहाँ बात आएगी तो करेंगे। बहरहाल वो वाक्य आगे आती है, बात तो उसमें बात होगी। तो अल्लाह के नबी ने फरमाया कि मैंने कुछ और चाहा और अल्लाह ने कुछ और चाहा। तो मर्द कवाम है, कय्यम है, इससे मर्द को जिम्मेदारियों का एहसास दिलाया जा रहा है। देखिए, एक मर्द शादी के वक्त फौरन एकदम कवाम बनने का अहल नहीं होता जब तक उसकी माँ ने उसको बचपन से इसकी तरबियत ना दी हो। एक मर्द शादी के बाद घर की जिम्मेदारियां पूरी कब करेगा? जब उसको पहले से इसका ट्यूटोरियल करवाया गया होगा। कैसे कराया गया होगा? माओं की जिम्मेदारी है, आप सबके भी बच्चे हैं अगर, बेटे हैं अगर, तो आप इस बात को बड़ी तवज्जो से सुने। 8-10 साल के बाद, यानी जो ही बच्चा बालिग हो, लड़के की बात कर रही हूँ, प्यूबर्टी की एज है, 12-13 साल है, आप उसके हाथ में कुछ पैसे दें, जाओ बेटा सब्जी लेकर आओ, बेटा ये ग्रोसरी आप लेके आए, ये करे वो करे, उसके हाथ से पैसा खर्च करवाएं और उसको घर की चीज़ें लाना रखना बैठना टेक केयर करना इसका एहसास दिलाएं। अगर डर रहा है तो उसको को जाओ बाहर देख कर कौन है, बाहर बेल हुई है बेटा जाएगा बेटी नहीं जाएगी, फोन आ रहा है बेटा उठाएगा बेटी नहीं उठाएगी, क्यों नहीं उठाएगी? क्योंकि मर्द को जहनी तौर पे मजबूत किया जा रहा है। आज जो रवैया घर में बहन और माँ के साथ होगा ना, यकीन करें बहुत थोड़े फर्क के साथ वही रवैया बाद में बीवी और बेटी के साथ हो जाता है। ये फितरी सी एक तरबियत होती है। अल्लाह ताला ने इतना खूबसूरत फैमिली सेटअप दिया है हमें कि एक बच्चा बड़ा होने से पहले पहले अपने माँ और बाप के थ्रू वो सारा कुछ देख चुका होता है जो कल उससे एक्सपेक्टेड है। ये तो आज न्यूक्लियर फैमिली का नाम कह दीजिए, बर्गर फैमिली का नाम कह दीजिए, यूनी फैमिली का नाम कह दीजिए, मैं और मेरा घर, दो बच्चे खुशहाल घराना, कितना बड़ा स्लोगन है हमारे मुल्कों में। दो बच्चे और खुशहाल घराना कभी ज़िंदगी में हो ही नहीं सकता। उस दो बच्चे खुशहाल घराने में ना माँ है ना बहन है ना कुछ है, تو اسلام اجتماعیت کے ساتھ جینے کا طریقہ سکھاتا ہے. پھر اس میں آپ دیکھیں کہ یہ ایک قوامیت دینا کیوں ضروری تھی. ابھی ہم عورت کی بھی بات کرتے ہیں آگے تو پھر آپ مزید واضح ہوگا. یعنی یہ کیوں کہہ دیا کہ مرد تو قوام ہے تو عورت اس کے ساتھ ایک ہیلپر کے طور پہ ہے. یعنی آپ یوں کہہ لیجئے کہ ایک ملک ہے تو اگر بادشاہ ہے اور وزیر ہے نا, تو شوہر کا روپ بادشاہ کا ہے اور بیوی کا روپ وزیر کا ہے. اور آپ کہتے ہیں وزیر کس کو کہتے ہیں؟ وزر سے. وزر کہتے ہیں بوجھ کو. تو وزیر بوجھ اٹھانے والا. یعنی نام صرف بادشاہ کا ہوتا ہے, کام سارے وزیر ہی کرتا ہے. گھروں میں بھی ایسے ہی ہوتا ہے. ہے یہ شیخ صاحب کا گھر, لیکن جو اندر فیصلے ہو رہے ہیں, آ رہے ہیں جا رہے ہیں, کیا پکے گا کیا کھائیں گے, شادیاں رشتے کہاں کیا نہیں, یہ سب عورتیں کرتی ہیں. ہمارے کلچر میں تو عورت بہت ہی مشہور ہے اس معاملے میں. ایک عورت تھی تو وہ کہنے لگی کہ ہمارا بہت اچھا نظام چل رہا ہے گھر کا. تو کسی نے پوچھا کہ آپ کے گھر میں کیا سیٹ اپ ہے, تو کہنے لگی یعنی بڑے بڑے فیصلے وہ میرے شوہر کرتے ہیں, چھوٹے چھوٹے فیصلے میں کرتی ہوں. کہا اچھا وہ کیسے؟ تو کہتی بڑے بڑے فیصلے یہ ہیں کہ کس کو وزیر اعظم بننا چاہیے اس ملک کا, کون صدر ہو, اور کس ملک کی کس سے جنگ ہو کہ نہ ہو, اور سبزی کا کیا ریٹ ہو, جو بڑی بڑی باتیں. کہتی یہ سب فیصلے میرے میاں کرتے ہیں. تو چھوٹے چھوٹے فیصلے بس, یہ بچوں کے رشتے کدھر کرنے ہیں, کس کو کیا دینا ہے, کیا آپ کا, یہ میں کرتی رہتی ہوں. اور آپ دیکھا جائے تو آج ہماری بہت ہی ساری چیزیں جو ہے اپنی جگہ سے ہلی جلی جا چکی ہیں. تو بہرحال یہاں یاد رکھیے کہ مرد کو یہ جو بات دی گئی, اور مرد کے ہاتھ میں اللہ سبحانہ تعالیٰ نے یہ ڈوری دے کر عورت کو اتنا سیکیور کر دیا, اتنا ڈیلیکیٹ کر دیا کہ نہ تو اس کو آئرن وومن بننے کی ضرورت ہے, نہ اس کو حرفن مولا بننے کی ضرورت ہے, نہ اس کو ہر میدان میں گھسنے کی ضرورت ہے, اور نہ ون مین شو کی ضرورت ہے. ایک عورت اپنے مرد سے پورا حق رکھتی ہے کہ ان چھوٹی چھوٹی ضروریات کو پورا کرنے کا مطالبہ کرے جو کہ اس کی زندگی کے ساتھ لگی ہوئی ہیں. لیکن کب؟ جب وہ عورت بھی عورت ہو. آئیے دیکھتے ہیں اب عورت کی خوبیاں, پھر اکٹھی بات کریں گے دونوں کو تقابل کرتے ہوئے. یہاں بات ختم ہو گئی. دیکھیں جہاں بھی قرآن میں مردوں اور عورتوں کا ایک ہی آیت میں ذکر ہے نا, مرد اتنا سا حصہ لیتے ہیں اور عورتیں پوری آیت لے جاتی ہیں. یا جہاں بھی آپ دیکھیں گے, سورۃ نور میں آپ پڑھ کے دیکھیں گے, دو لفظوں میں مرد کی بات ہے, یغض من ابصارہم ویغفظ فروجہم, مرد کے پردے کی بات ہے, اور عورتوں کے لیے ایک لمبی لسٹ ہے. یہ ایسی ہے جیسے گھر میں مرد کے لیے بس اتنا سا ایک ڈرا ہی کافی ہوتا ہے کپڑوں کا, اور باقی ساری الماری بیگم صاحبہ کی. آپ اپنے گھر میں ذرا جا کے جائزہ تو لیں کہ پورے گھر میں ہسبینڈ صاحب کی چیزیں کتنی جگہ پہ پھیلی ہوئی ہیں اور آپ کی کتنی ہوئی ہیں. میں نے کچھ غلط کہہ دیا ہے؟ وہ بےچارے تھے, کونا لے لیں تو بھی بڑا ہوتا ہے ان کا. ٹریول کریں تو زیادہ سامان بیوی کا ہوتا ہے کہ میاں کا؟ ناراض ناراض لگ رہے ہیں آج. چلیے پھر دیکھتے ہیں اب پھر ہمیں کیسا بننا ہے. مرد کی بات ختم. آگے دیکھیے, وَبِمَا أَنْفَقُوا مِنْ أَمْوَالِهِمْ تک مرد کی بات کی گئی. اب ہو سکتا تھا کہ آیت پوری ہو جاتی ادھر ہی ختم, لیکن نہیں, پوری نہیں کی, فا سے بات شروع کی ہے. فَالصَّالِحَاتُ قَانِتَاتٌ, پس جو نیک بیویاں ہیں وہ اطاعت شعار ہوتی ہیں. یہ اس فا میں بھی قیامت چھپی ہوئی ہے فوراً, کہ کسی گھر کا بیلنس کب قائم رہے گا؟ جب مرد ان دو خوبیوں کو پورا کر دے اور عورت اپنے اندر نیکی کو پیدا کرے. اور صالحہ اس عورت کو کہتے ہیں کہ جو اللہ کے حق کے معاملے میں بھی اور اپنے شوہر کے معاملے میں بھی اصلاح کرنے والی ہو. نیک بیویاں, نیکی کی نسبت دی گئی ہے. صالحہ کا لفظ اردو میں بھی ہم بولتے ہیں صالحین, بہت عام لفظ ہے. مطلب کیا ہے کہ ایک عورت اپنے مزاج کے اعتبار سے عمل صالحہ کا یا اعمال صالحہ کا اہتمام کرنے والی ہو, حسنات ہو. قرآن پاک میں بار بار آتا ہے من عاملہ صالحن, نیک عورت جس کے مزاج میں نیکی چھپی ہو. دوسری خوبی لکھی قانیتاتن, قنوت سے. قنتا یقنتو, قنوت کیا ہوتا ہے کہ جس میں عاجزی بھی ہو اور دوام بھی ہو. دوام کہتے ہیں ایور لاسٹیسٹی, دائم قائم دائم, پاکستان زندہ باد, قائم دائم کہتے ہیں نا, دائم دوام وہی لفظ ہے. تو قانتا جو عورت ہوگی نا, وہ عاجز بھی ہوگی لیکن کب؟ ہمیشہ ہوگی. ये नहीं कि जब बाहर बाजार जाना है तो उस दिन तो बड़ी खानेता बन गई और जिस दिन मर्द को इस फरमाइश कर दें तो बात नहीं बननी, ठीक है। और दूसरी होता है आजीजा भी हो। खानेता कौन होती है? दायम, हमेशा की काम करने वाली, ऑलवेज, यानी उसका मिजाज ही ऐसा होता है। और दूसरी बात यह है कि वो आजीज भी होती है, यानी कि चाय का कप बना के ऐसे वटखा आ गए कि आधी चाय गिर गई प्याली के अंदर, कि पिए आपको तो हर वक्त चाय ही चाहिए, ये नहीं चाहिए होता, ठीक है। तीसरी खूबी देखिएगा, हाफिजातुल लिल गैब। इन सब की थोड़ी थोड़ी डिस्क्रिप्शन बाद में हम करेंगे, लेकिन अभी सिर्फ अपनी लिस्ट पूरी कीजिए। हाफिजातुन, हिफाजत करने वालियां, हाफिजातुन की जमा है किसकी? लिल गैब, गैब में, यानी गैब में हिफाजत करने वालियां। गैब वैसे तो छुपी हुई चीज को कहते हैं, यहां मुराद राज है, सीक्रेट्स। जब शौहर नहीं होते उनकी गैर मौजूदगी, ये भी एक मतलब है। तो क्या समझ आया? हाफिजातुल लिल गैब क्या हुआ? गैब में हिफाजत करने वालियां, यानी मर्दों की गैर मौजूदगी में उनके माल की भी हिफाजत करती हैं और हकूक की भी हिफाजत करती हैं। जाहिर है घर में माल तो मर्द का ही होता है ना, काम पे चला गया, अब बीवी के हाथ में खा ले, उड़ा ले, किसी को पिला दे, दे दे सदके में, दे दे, उसके पास है। इसी तरह हाफिजातुल गैब में औरत की अपनी इज्जत होती है, क्योंकि शादी के बाद औरत मर्द की इज्जत बन जाती है ना, तो मर्द की गैर मौजूदगी में बीवी का अपनी इज्जत की हिफाजत करना भी इसमें आता है। किसी और को ना सोचों में आने देती है, बाकी बातों में आना तो बहुत ही बाद की बात हो सकती है, अपने घर में किसी ऐसे को नहीं आने देगी जिसको मर्द पसंद ना करे। फिर इसी तरह से राजदान होती है, शौहर बीवी के ताल्लुक में जितना राज हो सकता है उतना किसी और में नहीं होता। तो हिफाजत आप कह सकते हैं तीन एतबार से, शौहर के माल की, शौहर की इज्जत और नामूस की, और शौहर के राजों की। एक बड़ा ही खूबसूरत इसका एंगल और भी है, बच्चे कौन होते हैं? शौहर का सरमाया होते हैं, मर्द के होते हैं ना, तो हाफिजातुल गैब में उसके बच्चों की हिफाजत करने वाली। होते तो उसके अपने भी हैं, बाज औरतें बड़ी चिढ़ती हैं, मेरे बच्चे हैं, उसके नहीं है, हिज माई बेबी, हिज नॉट हिज बेबी, तो पहले क्यों नहीं आया इतने साल, अब क्यों आया? क्योंकि उसका भी है, राइट। लेकिन ये जुबान जो हमें सिखाई गई है ना वेस्ट में, वो अच्छी जुबान नहीं है। यहां क्या सिखाया गया कि है तो औरत का, लेकिन मिला तो मर्द के तवस्सुत से है ना, तो फिर उसके बच्चों की अच्छी तरबियत करना, ये सब कुछ भी है। और ये सब औरत कैसे करती है? बिमा हाफिज अल्लाहु, अल्लाह की हिफाजत से। यानी असल हिफाजत और निगरानी तो अल्लाह ही की है, लेकिन इंसान को अपनी जिम्मेदारी अदा करनी पड़ती है। जैसे राजिक तो अल्लाह है, लेकिन इंसान को काम करके रिस्क कमाना पड़ता है। रोटी शौहर ला रहा है, लेकिन पकानी तो औरत की पड़ेगी। अच्छा, यहाँ फिर रुकना पड़ेगा, इसलिए कि मजमून इधर पूरा हो रहा है, आज चूंकि लंबी है तो हम इसको ऐसे करेंगे। अभी तक क्या बात हुई? मर्द का दायरा कार, मर्द की जिम्मेदारियाँ क्या हैं, कवाम है, क्यों है, बॉडी वाइज स्ट्रांग होता है, इमोशनली स्ट्रांग होता है, और दूसरी बात यह है कि उसके अंदर अल्लाह ताला ने खास किस्म की सलाहियत रखी है, तंजीम बड़ी अच्छी आती है उसको, उसको एक वक्त में कई चीज़ों को लेके चलना होता है, घबराता नहीं है। औरतें बहुत जल्दी घबराने लगती हैं बाज़ दफ़ा। फिर इसी तरह दूसरी बात है कि माल खर्च करता है, और माल खर्च करने में भी वाकई अल्लाह ने जितना हौसला मर्दों को दिया औरतों का कम ही होता है। और सबसे बड़ी बात देखिए कि मर्द खर्च करके जतलाते नहीं है, औरत खर्च करेगी भी ना अगर तो जतलाएगी। मसलन आप देखिए कि एक फितरी सी चीज हमारे जहनों में आती है, किसी के शौहर को आला जॉब पे देखें तो क्या कहते हैं? ओ वाह, कितनी खुशकिस्मत है, उसका हस्बैंड इतनी अच्छी जॉब पे। लेकिन किसी की बीवी को आला जॉब पे देखे कि उस मर्द पे खुशी नहीं करेगा, अरे वाह तुम्हारी बीवी इतनी है। बीवियां अक्सर अपने मर्दों की ऐसी जॉब्स की और ऐसे रैंक्स की तारीफें करती दिखेंगी, और मर्द तो बाज वह छुपा जाते हैं कि हमारी बीवियां इतना कमाती हैं या वो इतनी बड़ी हुई हैं। फितरत में गुंदा हुआ है, याद रखे, मर्द कमाएगा औरत को भी खुशी होगी, सबको खुशी होगी। फिर दूसरी तरफ देखिए कि कोई मर्द जॉबलेस हो, कमा नीरा घर में, सब कहेंगे हाय बेचारा। कोई औरत ना कमाए कोई उसको बेचारी नहीं कहेगा। मर्द कब बेचारा होता है? जब उसके पास जॉब नहीं होती। और औरत कब बेचारी होती है? जब उसका शौहर उसको तवज्जो नहीं देता। बात समझे? मर्द की मजबूरी कमाना है, उसकी इज्जत भी कमाई में है, उसका फखर उसकी सोसाइटी में एक से जो होगी ना वो उसकी कमाने के थ्रू से होगी। बीवी की इज्जत उसके शौहर से होती है। यानी ये जब मिसेस के नाम के साथ ही दुमछल्ला लगता है शादी के बाद, बेगम फुला, मिसेस फुला और जो भी उनका नाम है, आप देखिए कि एक वो नाम छीने सब कुछ हाथ से निकल जाता है ना। अल्लाह सुबहाना ताला ने खानदान को इतना प्यारा ऑर्गेनाइज किया है कि जिस चीज की जहां जरूरत है। अब दोबारा वापस आए कि मर्द की बात बताते हुए मैंने आपको टेबल की मिसाल दी थी, औरत की मिसाल ये इस कुर्सी जैसी है। ये देखिए, ये इसके जो साइड्स है ना, इसके ऊपर भी कुछ फोमी सा लगा हुआ है और ऊपर फिर लेदर है, ये सॉफ्ट है। जिस जगह हम बैठे हैं, आपकी भी कुर्सियां अच्छी माशाल्लाह नरम है, मेरी भी नरम है, आप देखें मेरी तो ज्यादा ही घूमती है इधर से उधर है। मेरी नजर में औरत और मर्द की डिस्क्रिप्शन को समझना है तो टेबल चेयर से ज्यादा खूबसूरत मिसाल नहीं दे सकता कोई, और दे दे तो वल्लाहु आलम नो प्रॉब्लम। एक दर्जा ऊंचा है ना टेबल, आप देखिए जिस कुर्सी पे मैं बैठी हूँ, आप ही अपने आगे ही रख के देख लीजिए, आपके बैठने की कुर्सी की जगह नीची है, टेबल थोड़ा सा ऊंचा है। डाइनिंग चेयर पे बैठेंगे तो डाइनिंग टेबल थोड़ा ऊंचा होता है, सोफे पे बैठेंगे तो उसके आगे रखी हुई टेबल थोड़ी सी उसके मुताबिक नहीं ऊंची होती है। आप कहें कि कुर्सी और टेबल को बराबर कर दें तो फायदा उठाएंगे आप, तो उससे ऊपर चढ़ जाएंगे, ऊपर ऊंचे हो जाएंगे। जिस तरह कुर्सी और मेज से फायदा उठाने के लिए इसमें एक फर्क होता है। दूसरी बात है, देखिए कुर्सी बेंडेड है, आप भी देख रहे हैं, टेबल स्ट्रेट है। औरत को अल्लाह ने बेंडेड बना दिया, मॉडिफाइड, सॉफ्ट, टेंडर। औरत की सबसे बड़ी खूबी शुक्रगुजारी है मेरी नजर में, मेरी डिक्शनरी अगर आप खोलें, किसी औरत की सबसे बड़ी खूबी खुश शुक्रगुजारी है कि वो एक थैंकफुल पर्सन है कि मेरी शादी हुई, एक मर्द मुझे अपने घर ले गया, उसने मुझे लोगों की बातों से बचा दिया और मुझे एक सिक्योर प्रोटोकॉल दिया। और दूसरी उसकी खूबी फ्लेक्सिबिलिटी है, स्टबन नहीं होनी चाहिए, ढीठ नहीं होनी चाहिए औरत, अकड़ जाती है ना जो चीज़, वो टूट जाती है लेकिन मुड़ती नहीं है। और फितरतन अल्लाह ने औरत के जिस्म में भी देखिए कितनी लचक रखी है, आप देखिए बच्चा नहीं पैदा हो सकता अगर औरत के जिस्म में लचक ना हो, इससे बड़ी क्या बात है। फितरतन जिस्म ही हमारा साख्त ऐसी अल्लाह ने बना दी है, औरत मुश्किल से मुश्किल चीज़ को एक्सेप्ट कर लेती है, देखने में नरमो नाजुक होती है लेकिन आप देखिए फ्लेक्सिबिलिटी की वजह से अल्लाह ताला उससे बड़े बड़े काम ले लेता है। जो औरत सख्त मिजाज होगी, खुरदरी होगी, स्टबन होगी, वो कभी भी अच्छी बीवी नहीं बन सकती, चाहे उसने चाइनीज खाने पकाने का कोर्स किया हो, उसको बेकिंग बड़ी आला आती हो, उसको ड्राइविंग आती हो। आज पेरेंट्स बास दफा अपनी बच्चियों की इन खूबियों पे नजर डालते हैं जब उनकी शादी का वक्त आता है, इसको आर्ट एंड क्राफ्ट्स करवा दें, इसको ये करा दें, पता नहीं मुझे तो अब यहाँ रह के वो भी नहीं फीलिंग आती। पाकिस्तान में जरा सुना हुआ है, शादी से पहले लड़कियों को तैयार कर देते थे, अब ससुराल में जाना है, उठ के बैठो, जल्दी करो, देर से उठोगी, सास से बातें सुनोगी, खाने पकाओ, चलो वहां जाके टेढ़ी रोटियां उन्होंने खानी है, हमें ही खिला दो। हम तो यही ताने सुन के बड़े हुए थे। फिर उसके बाद होते होते आहिस्ता आहिस्ता मंगनी होती है, उसके बाद हर वक्त जहनी तौर पर लड़की को तैयार किया जाता है, तूने घर चलाना है, घर चलाना है। और आज माएँ इतने फख्र से कहती हैं मेरी बेटी को अंडा भी नहीं उबालना आता, वल्लाही। लड़के फिर भी कुछ ना कुछ जोड़ तोड़ कर लें, लड़कियां नहीं, वजह क्या है, साफ साफ जाहिर है कि हमारा वे ऑफ एजुकेशन ही लड़के और लड़की में कोई फर्क नहीं करता, सीधी सी बात है। कल भी थोड़ी सी बात मैंने आपके सामने रखी थी कि फितरतन लड़की और लड़के की तबीयत में फर्क होता है। आप एक गुड़िया रख लें और एक हथौड़ी रख लें, अपने बेटे को भेजें, बेटी को भेजें, लड़की हमेशा गुड़िया पकड़ेगी और लड़का हमेशा थोड़ा पकड़ेगा। और अगर गुड़िया ही रखी हुई है तो लड़की गुड़िया को किस प्यार से उठाएगी, रुके चुप करो मेरा बेबी सो रहा है, उसको ऐसे खिलाएगी, गोद में बिठाएगी, और लड़का अगर गुड़िया को पकड़ लाएगा तो बालों से खींच के लाएगा, त्रुता हुआ है। अब उसके दीप के है ही नहीं है जहन में, ये उसको क्या लगे, ये फितरत ने बनाया था। लेकिन आज हमारा जो रेजिंग स्टाइल है किड्स को, यही हमारे खानदानों की तबाही और उसके बिगाड़ का जरिया बन गया। मर्द को कवाम नहीं बनाया आज की माँ ने, इल्ला माशाल्लाह खुद ही बन जाए तो बड़ी बात है। 18 साल का बच्चा हो जाता है, माँ कहती है ये बेबी है मेरा, क्या खाओगे, वो नाश्ते पे रोज वही ठू 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 कह रहा होता है कि आज ये बर्गर नहीं खाना, वो नहीं खाना। अब कहते 18 साल, 18 ईयर्स में तो मोहम्मद बिन कासिम ने सिंध फतह कर लिया था, आपके बच्चे अभी तक यही नहीं पता कर पाए कि उनको खाना क्या पसंद किया और उन्होंने पहनना क्या, और उनका तो जिहाद ये है कि अब iPhone 7 चाहिए और 8 चाहिए। समझ आ रही है ना, स्टाइल चेंज हो गए हैं। ये दर्द के साथ अगर आप महसूस करें ना, सिर्फ 3 जनरेशन पीछे जाएं, एक आप, एक आपकी अम्मी और एक आपकी नानी, آپ آپ کے ابو اور آپ کے دادا، آپ کو واضح فرق محسوس ہوگا سٹائل آف ریزنگ میں. پہلے اکٹھے رہتے تھے، صبر آتا تھا، برداشت آتی تھی، گھر میں 10 لوگ تو عام ہوتے تھے جس میں دادا دادی بھی ہیں، ایک پھوپھا اور چچا لگا لیں، چار تو یہ ہو گئے، شوہر بیوی تو دو بھی بچے لگا لیں، تو پھر بھی اتنے لوگ تو ہوتے ہی تھے. باتھ روم ایک ہی تھا، صبح اٹھ کے لائن لگی ہوئی ہے، ایک گیا پھر دوسرا گیا، کوئی ڈور ناک کر رہا ہے، کوئی جلدی کرو یہ کرو، خود ہی صبر آ جاتا تھا. اب اگر ایک کمرے میں دو بھائی رہتے ہیں تو کہتے ہیں کمرہ ایک چاہیے، باتھ روم دو چاہیے، وجہ کیا؟ یہ یورپ میں رہنے والوں کو تو ابھی اللہ کا شکر ہے کہ یہ اتنی عادت نہیں ہوئی، کیونکہ یہاں عموماً گھروں میں باتھ روم ابھی بھی ایک دو ہی ہے. پاکستان میں دیکھیے 4 بیڈ روم گھر بنتا ہے تو 6 باتھ روم ہوتے ہیں، ایک بات ڈرائنگ روم کے ساتھ ہے، ایک اندر، میرے خیال ہے 10-10 باتھ روم ایک ایک گھر میں ہوتے ہیں. صبر کس کو ہے؟ وہ کمرے میں جا کے گانے گائیں، وہ پوری فلم دیکھ کے نکل آئیں، اللہ نہ کرے اندر کچھ ہو ہی جائے، کسی کو پتہ ہی نہیں چلنا، گھر ہی اتنا بڑا. صبر نہیں رہا، برداشت نہیں رہی. ایک روٹی پکتی تھی توے پہ، سب کو روٹی روٹی ملتی تھی، پہلے کی باری آتے ہوئے روٹی پکنے میں 5 کو صبر کرنا پڑتا تھا نا. اب صبر کدھر ہے؟ ایک کا برگر ہے، دوسرے ایک کا شاورما بن رہا ہے، تیسرے کے روٹی پک رہی ہے، چوتھے کو اپنی مرضی سے بازار سے منگانا ہے. یعنی ہم نے آج وہ سٹائل بدل دیا جو کل ایک سٹرانگ فیملی سیٹ اپ کی بنیاد بنتا. بات واضح ہے؟